یعنی ایک وجہ پیغمبر اکرم کے امی کہلانے کی ہے کہ آپ مکی تھے اور مکے کو ام القریٰ کہا جاتا ہے. دوسرا ایک پہلو اس کا یہ بھی ہے کہ جب کوئی بچہ ماں کے شکم سے پیدا ہوتا ہے تو یہ نہیں کہ وہ صرف جاہل ہوتا ہے بلکہ ہی از کمپلیٹلی پیور, وہ ہر قسم کے گناہ سے معصیت سے پاک ہوتا ہے. اور جیسے جیسے اس زندگی میں اپنے دن گزارتا جاتا ہے تو وہ گناہوں سے آلودہ ہوتا جاتا ہے. تو یعنی نبی امی ہے, اس کا مطلب ہے کہ نبی اپنی پوری زندگی میں اس طریقے سے پاک اور پاکیزہ ہیں کہ جیسے کہ شکم مادر سے پیدا ہونے والا ایک شخص, ٹھیک ہے. یعنی ماں والا ہونے کا مطلب یہ نہیں کہ ماں والا صرف ان پڑھ و جاہل کوئی, بلکہ وہ پیور اپنی اصل فطرت پہ قائم, یعنی کہ دنیا کی خرابی نے اس کو پولیوٹ نہیں کیا,
معصوم کا بھی لفظ
جی, یعنی کہ اس دنیا کی خرابی اس کو پولیوٹ نہیں کر رہی ہے. تیسری ایک بات کہ جو جیسے آغا جوادی عملی نے بیان کی, انہوں نے کہا کہ وہی جو پیغمبر کو حاصل ہوتی ہے یہ سلطان العلوم ہے, یعنی کنگ آف آل نالج, سلطان العلوم, تمام علوم کے سردار. تو نبی جو حامل وحی ہوتا ہے وہ دنیا کے ہر عالم کو اپنے سامنے امی کر دیتا ہے, یعنی کہ جتنے بھی بڑے بڑے فلاسفہ, جیسے ہمارے یہاں فار ایگزامپل کے اتنے بڑے بڑے عقلاء علماء, ابن عربی اور ابو علی سینا اور ملا صدرہ, یعنی کہ یہ سب کے سب واقعین بریلینٹ اور جینیس لوگ تھے اور علمی میدان میں بہت آگے تھے, لیکن جب یہ قرآن کے آگے آتے ہیں, جب یہ رسول اور معصوم کے آگے آتے ہیں تو اپنی جہالت کا اعتراف کرتے ہیں, بلکہ یہ کہتے ہیں کہ ہم جو کچھ بھی سیکھ رہے ہیں, جو کچھ بھی سمجھ رہے ہیں, یہ سب قرآن اور معصوم کی برکت سے. تو یعنی کہ نبی اور پیغمبر کو امی کہنے کا مطلب یہ ہے کہ یہ وہ ہستی ہے کہ جو اس کے مقابلے میں کھڑا ہوگا وہ خود اپنے آپ کو کیا پائے گا, ان پڑھ جاہل کے جیسے میں نے کچھ نہیں پڑھا.
تو اس کا مطلب پھر امی کے دو مطلب ہوئے, ایک تو وہ
امی کا, دیکھیں جیسے میں نے ایک بات آپ کو پہلے سمجھائی تھی نا کہ ایک جگہ پر ہم بہت گڑبڑ کرتے ہیں عام طور سے, جب میں نے نور کی بحث کی تھی خاص طور سے, کہ لفظ کا معنی ایک چیز ہوتی ہے, مصداق بہت سارے ہوتے ہیں. جیسے زندگی ہے, اب زندگی ایک اصل معنی رکھتی ہے, لیکن انسانی زندگی بھی زندگی ہے, حیوانی زندگی بھی زندگی ہے, پودوں کی نباتاتی زندگی بھی زندگی ہے, یعنی وہ زندگی کا جو بیسک میننگ ہے وہ ہر جگہ اپلائی ہو رہا ہے, ٹھیک ہے. تو اس میں امی کے معنی یہ ہے کہ جو ام سے ہو, ماں سے ہو. اب ماں سے ہونے کے لیے جو اپلیکیشن ہیں وہ ڈفرینٹ ہیں. تو یہ کوئی ضروری نہیں ہے کہ اگر ماں سے ہونے کا مطلب یہ ہے کہ ماں سے پیدا ہونے والے کی طرح ان پڑھ, تو ہم خالی اس سے یہی مراد لے لیں کہ امی سے مراد ان پڑھ ہو جاہل ہوتا ہے. اس کے یہ دوسرے بھی بہت ساری پاسبلٹیز ہیں. اچھا, اور دوسری پاسبلٹیز جو ہیں وہ کیوں ہیں, یعنی ہم اس کو قبول کرنے پر کیوں مجبور ہیں؟ اس لیے کہ جو کچھ پیغمبر اکرم سے صادر ہو رہا ہے, دیکھیں کوئی بریک تو نہیں ہو گئی کچھ, جی کہ جو کچھ پیغمبر اکرم سے صادر ہوا ہے وہ اس بات کی کہیں سے بھی تائید نہیں کرتا ہے کہ ہم اسے ایک ان پڑھ انسان کے سے محمول کریں. یعنی کہ خاص طور سے جس طریقے سے قرآن میں تمام چیزیں آئی ہیں اور حضور کی ذات گرامی. اچھا, اور اس میں یعنی کہ جس کی جو حکمت ہے وہ یہ ہے کہ حضور کو امی رکھنے کی, खुदा की तरफ से, खास तौर से वजह क्या थी? उसकी वजह ये थी कि देखें, एक चीज़ होती है कि हज़रत ईसा अलैहिस्सलाम ने अपनी, जब उन पर, उनकी वालदा गिरामी पर इल्ज़ाम लगा कि तुम ये बच्चा कहाँ से ले आई हैं और ये सब क्या हुआ है, क्या हरकत है, तो खुदा की कुदरत से हज़रत ईसा अलैहिस्सलाम ने अपनी माँ की गोद में कलाम किया, ठीक है, और कहा कि मैं अल्लाह का बंदा हूँ और उसने मुझे किताब दी और नबी बनाया और सारी चीज़ें। इसमें कहा जाता है कि कलाम मोजज़ा नहीं है लेकिन तकल्लुम मोजज़ा है। तकल्लुम का मतलब है कि गुफ्तगू करना मोजज़ा क्यों है? इसलिए कि माँ की गोद में अभी पैदा हुआ वह बच्चा कलाम नहीं करता, ये बोलना मोजज़ा है, न कि वो अल्फाज मोजज़ा हैं, ठीक है क्या? ये तो मोजज़ा नहीं है ना कि मैं अल्लाह का बंदा हूँ, और ये लफ्ज़ तो मोजज़ा नहीं है, बोलना इन्हें तकल्लुम मोजज़ा है। खुदावंदे करीम को, क्योंकि रसूल खुदा के लिए असल मोजज़ा ही कुरान को करार देना था जो दीगर अंबिया के लिए नहीं था, तो कुरान के पहलू से तकल्लुम भी मोजज़ा है, कलाम भी मोजज़ा है, ठीक है। तकल्लुम बोलना मोजज़ा किस तरीके से है कि एक उम्मी इंसान, यानी जिसने जिंदगी में कभी ना पढ़ा ना लिखा ना मदरसे की शक्ल देखी, वो इस तरीके से बात करना शुरू हो जाए कि जिसके आगे बड़े बड़े इन्हें फसहा बुलागा उकला सब की जबान मुंह बंद हो जाएं, तो शुरू में जब पैगंबर अकरम ने कुरान की तिलावत करना शुरू किए तो लिटरली अरब में ये हाल हुआ है कि वो लोग के जो अपनी फसाहत और बलागत पे फख्र करते थे, अपने आगे सारी दुनिया को गूंगा कहते थे, अजमी, उनके मुंह बंद हो गए, उनके मुंह से लफ्ज निकलना बंद हो गए। आपको पता है शुरू के अंदर के जब ये लिख के सूरतुल कौसर की तीन आयतें लिख के खाने काबा में लटका दी गई थी, तो उनके बड़े बड़े शायरों ने अपने कलम कलाम फाड़ के फेंक दिए थे कि इसकी फसाहत, तो इन तीन जुमलों की फसाहत तो बलावत इतनी है कि हमारा कलाम इसका मुकाबला नहीं करता। और ये जितने भी ये सारे थे शैतान, वलीद और ये अबू जहल और ये सब, रात की तारीकी में पैगंबर अकरम के घर के करीब आते थे आपकी तिलावत की आवाज़ सुनने के लिए, तिलावत सुनने के लिए, यानी कि इसलिए नहीं कि वो उससे, उसके इलाही पैगाम से मुतासिर हो रहे थे, बल्कि इसलिए कि वो उसकी फसाहत और बलागत से इतने ज्यादा मुतासिर थे कि ऐसा, यानी इस कलाम को उन्होंने नहीं सुना था। तो कुरान को खुदा ने किस तरीके से मोजज़ा रखा है, तकल्लुम भी मोजज़ा है, कलाम भी मोजज़ा है, यानी कि ये भी मोजज़ा है कि एक शख्स जिसने कुछ पढ़ा नहीं वो ऐसी इस तरीके से बात करे, है ना। आप कहना कि भाई ये एक शख्स है, ये सड़क, ये इतनी आला मेयार की बात कर रहा है, ये तो हम हो ही नहीं सकता। तो ये दोनों चीजें रखी हैं, यानी हिकमत पैगंबर अकरम के उम्मी रहने में क्या है, ताकि किसी को भी ये कहने का मौका ना मिले कि ये उन्होंने अपने पास से बना लिया, ठीक है, ये उसकी हिकमत है, यानी पैगंबर अकरम के जाहिरी तौर से अनपढ़ रखने की हिकमत ये कि कहीं से भी ये गुमान किसी के दिमाग में ना आए कि भाई ये तो अपने पास से बना के लें, नहीं। तो ये उम्मी के हवाले से ये तकरीबन ये सारे मबाहिस हैं कि जो हमारे उलमा बयान करते हैं। और इसके अंदर जो आखिरी बात, फिर हम अपनी बात शुरू करते हैं, कि जो सबसे गहरी बात इसमें ये है, इस उम्मीयत वाले सारे सिलसिले में, वो ये कि रसूल खुदा ये समझा रहे हैं कि देखो, इल्म का जाहिरी तौर से हासिल करना असल इल्म नहीं है। हकीकी इल्म वो है कि जो इंसान के अंदर से फूटता है और खुदा की तालीम से हासिल होता है, यानी जब इंसान अपने, जो मैं मिसाल एक दे रहा था ना कि खुदा ने हमारे अंदर एक टॉर्च रखी है, एक लाइट रखी है, एक आईना रखा है, उस लाइट पर पर्दा नहीं पड़ना चाहिए, आईने पर मैल नहीं जमना चाहिए। तो हर किस्म के उलूम इंसान को कहां नजर आएंगे, अपनी जात में। तो वो लाइट फितरत है اور وہ آئینہ انسان کا قلب ہے اور اس کا نفس ہے.
لیکن اس کو ایکٹیویٹ کرنے کے لیے آپ کو دنیاوی تعلیم اور اس کا سہارا لینا پڑتا ہے ٹو کک سٹارٹ دیٹ. اس کو ایکٹیویٹ کرنے کے لیے تو ہم دنیاوی تعلیم جو ہے اس کو وہ کرتے ہیں, جیسے سیکھتے ہیں, پڑھتے ہیں, یعنی ہم وی ٹیک دی فرسٹ سٹیپ. اور
اس میں دیکھیے دو باتیں, اگر انسان جو پاسبل نہیں ہے, مطلب ایکسیپشنل کیسز کے علاوہ پاسبل نہیں ہے کہ انسان اس زندگی میں رہے اور اس کی فطرت پر پردے نہ پڑیں یا قلب پر میل نہ آئے, ٹھیک ہے, بہت ایکسیپشنل کیسز ہیں جیسے جن کی خدا نے حفاظت کی, یعنی نبی اور امام, تو انہیں اس دنیاوی تعلیم کی ضرورت نہیں ہے. اس لیے کہ خدا کی مدد اور تائید کی بنیاد پر ان کی دونوں چیزیں محفوظ ہیں, نہ ان کے قلب پر قدورت آتی ہے نہ ان کی فطرت پر پردے آتے ہیں, ضرورت ہی نہیں. لیکن کیونکہ ہم لوگ پولیوٹڈ ہو جاتے ہیں, اپنے بچپن سے ہی پولیوٹڈ ہو جاتے ہیں, تو اب دیکھیں یہاں پر اصل بات ہے کہ ہمیں دنیاوی تعلیم اس لیے حاصل کرنا چاہیے کہ فطرت کو اصل شکل میں لوٹا دیں, قلب کو پاک کر لیں. ہم کس نیت سے حاصل کرتے ہیں دنیاوی تعلیم, سمجھے آپ؟ اس لیے مزید بیڑا غرق ہوتا چلا جاتا ہے. اصل یہ ہے, ٹھیک ہے, اصل یہ ہے کہ فطرت سالم رہے, قلب پاک رہے. جسے خدا نے اپنی حجت بنایا ہوتا ہے, جسے خدا نے مصطفیٰ اور مجتبیٰ قرار دیا ہوتا ہے, اس کو خدا پروٹیکٹ کر لیتا ہے, اسے ضرورت ہی نہیں ہے کسی مدرسے میں, اسکول, یونیورسٹی میں جانے کی, ٹھیک ہے, اس لیے کہ وہ ضرورت ہی نہیں ہے, جو اصل چیز ہے وہ انٹیکٹ. ہمارے لیے وہ, آپ کی بات بالکل درست ہے, چاہیے, لیکن جس لیے چاہیے اس پر تو کسی کی توجہ ہی نہیں ہے. اس دنیاوی تعلیم کو کتنے لوگ اس لیے سیکھتے ہیں, یعنی جو بھی علم حاصل کرتے ہیں, کتنے لوگ اس لیے سیکھتے ہیں کہ اس کے ذریعے سے قلب پاک ہو جائے, بتائیں؟ اس لیے اس کا کوئی یوز نہیں ہے, اس کا کوئی فائدہ نہیں ہے, وہ آخر میں جا کے ہر چیز تباہ و برباد ہو جاتی ہے. مطلب یہی وہ چیز ہے, اور اسی لیے جو جملہ ہے عرفاء میں بہت مشہور کہ العلم هو الحجاب الاکبر, سب سے بڑا, سب سے دبیز, سب سے موٹا پردہ جو انسان کے اوپر آتا ہے وہ علم کا آتا ہے. سب سے زیادہ جہالت کا مظاہرہ علماء کرتے ہیں. جیسے جب میں نے اس پہ بات کی تھی, شاید اب وہ اشرہ موجود نہ ہو, پورا ایک اشرہ اس پہ کیا تھا عقل و جہل پہ, تو اس میں ہم نے یہی بات سمجھانے کی کوشش کی تھی کہ جہالت لا علمی کا نام نہیں ہے, بلکہ حقیقتاً جہالت علماء کی صفت ہے. جی, تو یہ ہے, یعنی ٹھیک ہے علم کی ضرورت ہے مجھے, لیکن یہ بھی تو سمجھو کیوں چاہیے علم, وہ پرپس تو سارا کہیں ادھر کا ادھر ہو گیا. اب ہم کہہ رہے ہیں تو وہ علم نہیں ہے, وہ ہم کیا کما رہے ہیں؟ جہالت کما رہے ہیں. اور اسی لیے یعنی کہ ہم سب کو یہ محسوس ہوتا ہے 40-50 سال کے بعد کہ کاش میں نے وہ سب نہ پڑھا ہوتا, کاش میں نے وہ سب نہ سنا ہوتا. آپ مجھے ایک بات بتائیں کہ آج اپنی اس زندگی میں سب سے زیادہ بڑی ڈسٹریکشن آپ کے لیے وہ چیزیں ہیں یا نہیں کہ جو اتنے دنوں میں آپ نے ذخیرہ کی ہیں, بتائیں؟ کہ جو صحیح بات جب آپ کو پتا چل رہی ہے, آپ صحیح بات پر فوکس کیوں نہیں کر پا رہے ہیں؟ اس لیے کہ وہ چیزیں جو ہم نے 20-30 سال میں سیکھی ہیں نا ادھر ادھر سے, وہ سب سے بڑی رکاوٹ بن رہی ہیں. بتائیں بات صحیح ہے یا نہیں ہے؟ یعنی کہ جب آپ قرآن کی حقیقت کی طرف متوجہ ہوتے ہیں, کبھی آپ کو یاد آ جاتا ہے فلاں صاحب نے یہ کہا تھا, کبھی یاد آتا ہے فلاں صاحب نے یہ کہا تھا, کبھی میں نے فلاں جگہ یہ پڑھ لیا تھا, کبھی, یعنی اس جگہ پر میرا مائنڈ فوکس ہی نہیں ہو پا رہا. ڈسٹریکشن کیا ہے؟ میرا علم جو میں نے 20 سال میں حاصل کیا. اب بتائیں وہ علم ہے یا جہالت ہے جو کمائی تھی؟ تو اس لیے خدا نے انبیاء کو کیوں رکھا ہے الگ ان سب چیزوں سے؟ اس لیے کہ خدا نے علم کے جو جتنے سورسز ہیں, علم کو इम्प्लीमेंट करने का जो मैकेनिज्म है वो ऑलरेडी बिल्ट इन है, उसके लिए किसी बार बार की चीज की जरूरत नहीं है, ऑलरेडी बिल्ट इन है। और इसी वजह से ये चीज सिर्फ नबियों के पास नहीं है, बल्कि आप जितने भी बड़े लोगों को देखेंगे ना, साइंटिस्ट वगैरह भी, वो सब भी इससे भागे हैं। जिन्हें फॉर एग्जाम्पल आइंस्टाइन के उसमें भी है कि वो सबसे ज्यादा इस निजाम से नफरत करता था, तालीमी निजाम से, कि ये कुछ भी नहीं है, ये सिर्फ इंसान की अकल को तबाह करने के सारे जरिए हैं। तो बहरहाल तो उम्मी हिकमत है जी, उम्मी कोई बुरी चीज नहीं है, ना उम्मी किसी जहालत का नाम है। अच्छा बिस्मिल्लाह। हम बात कर रहे थे पानी पर, तहूर यानी उन चीजों पर कि जो पाक करने वाली हैं। पाक होने के हवाले से हमने अच्छे तरीके से डिस्कस कर लिया था कि तहारत के हवाले से यानी इंसान को क्या अपने आप को ताहिर करना है, जाहिर को पाक करना है, अपने अखलाक को पाक करना है, अपनी फिक्र को पाक रखना है। और इसमें जो चीज़ सबसे ज़्यादा नजिस करने वाली है इंसान को, वो हुब दुनिया है, यानी कि हुब दुनिया रासो कुल खतीआ। इंसान जिस जगह भी गलती करता है वो हुब दुनिया की वजह से करता है। और जो हुब ज़ात की जब हम बात करते हैं, वो भी हुब दुनिया से समहाउ कनेक्टेड होती है। ठीक है, ये बात हमने अच्छे तरीके से समझ ली। अच्छा, दूसरा ये कि अब यहाँ पर तुहूरात क्या है, यानी पाक करने वाली चीज़ें क्या हैं। पाक करने वाली चीज़ मेनली पानी है, पानी और मिट्टी, लेकिन मेनली पानी है। और पानी के हवाले से जब हम गौर करते हैं, स्पेशली यानी कुरान करीम की आयतों की रोशनी में और आयम्मा के कलमात की रोशनी में, तो हमें इसके अंदर फिर एक बहुत, जैसे मैंने एक दफ़ा कहा था कि हमारे साथ मुश्किल ये होती है कि हम ये नियत लेके चलते हैं कि जनाब हम सादा सी गुफ्तगु करेंगे, सिंपल सी बात करेंगे, लेकिन कुरान और अहले बैत हमको सादा रहने नहीं देते। क्योंकि जैसे ही हम उस मैदान तक पहुंचते हैं तो हमें इतनी डेप्थ और इतनी वास्टनेस नज़र आना शुरू हो जाती है कुरान के आयतों में और अहले बैत के कलेमात में, कि वो हम सादा सी गुफ्तगू करके निकल नहीं सकते। तो अब जब पानी की ही हम बात कर रहे हैं, और जो हदीस मैंने पढ़ी थी, आज इंशाल्लाह उसको पूरी करने की कोशिश करते हैं, कि इमाम अलैहि सलाम फरमाते हैं कि जब तुम वुजू का इरादा करो, फतकद्दम इलल माए, पानी की तरफ बढ़ो, क्या सोच के बढ़ो, तकद्दमा का इला रहमतिल्लाह, कि तुम अल्लाह की रहमत की तरफ कदम बढ़ा रहे हो। के और रहमत के माना मैंने आपसे बयान किए थे कि जो चीज इंसान की जरूरत को पूरा करे वो रहमत है, जो चीज इंसान के मसाइल को हल करे वो रहमत है। तो बेशक अल्लाह ने कद जअल अल मा मफ्ताह क़ुरबते ही व मुनाजाते ही व दलीलन इला बिसात खिदमते ही, कि खुदा ने पानी को क्या करार दिया है, कुंजी अपनी क़ुरबत की और अपनी मुनाजात की, और दलील अपनी बिसात खिदमत की। यानी इसका मतलब क्या हुआ कि अगर हम खुदा की बारगाह में आना चाहते हैं, खुदा के साथ मुनाजात करना चाहते हैं, खुदा की क़ुरबत के मकामात में आगे चलना चाहते हैं, तो उसकी कुंजी पानी है। यानी पानी कैसे कुंजी है, कि जब तक हम उसके ज़रिए से अपने आप को पाक ना करें, उस वक्त तक हम खुदा की बारगाह में हाजिर नहीं हो सकते। ठीक है ना, यानी जैसे मैं पिछली दफ़ा ये बता रहा था ना कि रहमत के मायना क्या है, कि मेरी एक प्रॉब्लम है, लेकिन मैं अपनी प्रॉब्लम को किसी ऐसी चीज से सॉल्व नहीं कर सकता जो मेरे पास है, मुझे बाहर से कोई मदद चाहिए। यानी जैसे फॉर एग्जांपल अगर मुझे गजा की तलब है, मुझे प्यास लग रही है, तो मेरे अंदर कोई ऐसी चीज नहीं पाई जाती कि जो मेरी गजाई जरूरियात को पूरा कर दे। या अगर मैं प्यास प्यासा हूं तो मैं किसी कोने में बैठ जाऊं और मेरे अंदर से कोई चीज ऐसी आए जो मेरी प्यास दूर कर दे, ये पॉसिबल नहीं है। तो असल में रहमत के माने यही है कि यू एक्सटेंड, यानी आप अपना हाथ आगे बढ़ाएं किसी चीज की तरफ, वो चीज आपकी खिदमत यानी आपके लिए अपनी खिदमत को पेश करे और उसके जरिए से आपका मसला हल हो। बात वाज़ेह हो रही? यानी पानी को की कोई खिदमत नहीं हो रही है कि जब हम पानी से गुसल कर रहे हैं या अपने जिस्म को धो रहे हैं और अपनी गंदगी पाक कर रहे हैं, पानी के लिए तो ये बुरा काम है कि वो एक पाक चीज थी और हमारी वजह से वो नजस हो गया, ठीक है। लेकिन इस पूरी जिंदगी में जो है ना, यानी कि ये खुदा के शुक्र अदा करने का एक अजीब मकाम है कि खुदा ने अपनी मखलूकात को किस तरीके से हमारी खिदमत पर मामूर किया है। यानी अगर हम इस चीज को थोड़ा सा भी सोचें ना, तो इंसान का वाकयन वही बात है कि सर सजदा शुक्र से ना उठे। आप देखें, पाक पानी है, हम उसे लेते हैं नजिस कर देते हैं, पानी कभी कोई शिकायत नहीं करता, बल्कि उसके अंदर जब मैं बता रहा था कि सेल्फ प्योरिफिकेशन का मैकेनिज्म है, वो दोबारा अपने को साफ सुथरा करता है, दोबारा आब तहूर हो जाता है, फिर हमारी खिदमत में आ जाता है, ठीक है। इसी तरीके से तमाम चीजें कि जिस तरीके से कि खुदा ने अपनी मखलूकात की जान को हमारे लिए हलाल कर दिया, ठीक है, ये जितने भी चरिंद परिंद हैं, मुर्ग हैं, क्या इन्हें कोई बेनिफिट हो रहा है हमसे कि हम इनको मार मार के खा रहे हैं? यानी इतनी मखलूकात की जिंदगियों को हमारे लिए हलाल किया, इस सारी मखलूकात यानी मिट्टी और पानी को हमारी खिदमत पर लगाया कि उनकी वजह से हमारी गंदगी पाक होती है, हम नहीं पाक कर सकते अपनी निजासत को। तो ये कुंजी है, चाबी है किस चीज की, कि उसके जरिए से हम खुदा की कुर्बत और उसकी मुनाजात और उसकी बिसात खिदमत में हाजिर होते हैं। अगर ये ना हो तो हम उन मकामात तक ना पहुंच सकें, उन जगहों पे हाजिर ना हो सकें। और जिस तरीके से अल्लाह की रहमत बंदों के गुनाहों को पाक कर देती है, इसी तरीके से जाहिरी निजासतों को पानी पाक कर देता है, ना कि कोई और चीज, ठीक है। पानी की फजीलत क्या है? यानी पानी की फजीलत इस हवाले से है कि पानी के अलावा कोई दूसरी चीज निजासत जाहिरी को पाक करने वाली नहीं है, ये इसकी फजीलत है। और फिर आप पुरानी आयतों की तिलावत फरमाते हैं कि हुवल्लज़ी अरसलर रियाह बुशरम बैन यदै रहमतिही व अनज़लना मिनस समाए माअन तहूरा, कि ये पानी, इसको हवाओं को मुकर्रर किया कि इस पानी को अपने ऊपर उठा उठा के ले जाओ और जिस जिस जगह ज़रूरत है वहाँ इसको बरसाओ। और ये पानी जो आसमान से बरसता है वो माए तहूर है, आबे तहूर है, यानी आसमान से बरसने वाला पानी कभी भी नापाक नहीं है, माए तहूर है जो भी आसमान से बरसता है। और खुदा ने फरमाया वजअलना मिनल माए कुल्ल शैइन हय, और ये पानी है कि जिसके जरिए से हमने हर चीज की जिंदगी को करार दिया। फकमा अहिया बेही कुल्ल शैइन मिन नईम दुनिया, के पस जिस तरीके से, अब यह है कि इमाम अलैहिस्सलाम और हमारे साथ जो ख़ास तौर से यानी कि आइम्मा अहले बैत अलैहिस्सलाम की जो सबसे बड़ी नेमत हमें मिली हुई है, उसका अहम तरीन पहलू ये कि आइम्मा ने हमें हमेशा जाहिर से हटकर बातिन की तरफ मुतवज्जे किया, ठीक है। हम में और अहले सुन्नत में ये बहुत बड़ा फ़र्क है, मेजर डिफरेंस है, कि वो जितनी भी चीज़ों को देखते और सुनते और समझते हैं ना, वो सिर्फ जवाहिर के लेवल पे देखते हैं। यानी फॉर एग्जांपल कि अगर खुदा ये कह रहा है कि हमने पैगंबर के कल्ब को पाक किया या काबिल किया कि उसमें कुरान आए, तो उसका मतलब क्या है कि जिब्राइल आएंगे और सीने का ऑपरेशन करेंगे और दिल को निकाल के जन्नत के पानी से धोएंगे? क्यों? इसलिए कि आपकी नज़र में बातिनी हकीकत आपको समझ में ही नहीं आई है कुछ, कि आब तहूर जो है वो कल्ब को कैसे पाक करता है। यानी इस जुमले को ही नहीं समझाने वाला आपके लिए कोई, ठीक है। तो यहां पर امام علیہ السلام نے یہ ائمہ کی جو سب سے بڑی برکت ہے ہمارے لیے وہ یہی ہے کہ جس کی وجہ سے ہمارے علماء باقاعدہ اس بات کو سمجھنے کے قابل ہوئے ہیں کہ حقیقت صرف وہ نہیں ہے جو نظر آتی ہے, بلکہ حقیقت کی بہت ساری لیئرز ہیں اور لیولز ہیں اس کے بیونڈ دا ویزبل. تو امام علیہ السلام فرماتے ہیں کہ جس طریقے سے دنیا کی نعمتیں, جتنی بھی دنیا کی نعمتیں, وہ پانی کے ذریعے سے زندہ ہوتی ہیں. اب یہ جملہ کتنا خوبصورت ہے آپ دیکھیں, یعنی دنیا کی نعمتیں یہ جتنے انواع و اقسام کے پھل ہیں, اناج ہیں, اجناس ہیں, فروٹس ہیں, نباتات ہیں, یہ سب کے سب کس کی برکت سے زندہ ہوتے ہیں؟ پانی کی برکت سے زندہ ہوتے ہیں. اگر یہ سب نہ ہو تو حیوانات زندہ رہیں گے؟ اگر پانی برسنا بند ہو جائے, اگر پانی نہ ہو, قحط سالی ہو, خشک سالی ہو, نباتات نہ ہو, حیوانات زندہ رہیں گے؟ نہیں زندہ رہیں گے. ہمارے لیے فوڈ پرووائڈ ہوگی؟ نہیں ہوگی. یعنی ایسے ہی بہت ساری مثال کے طور پر کہ جتنی چیزیں, اچھا آپ فرما رہے ہیں کل شیئن, ہر چیز جو دنیا کی نعمتوں میں سے, ہم مثال کے طور پر گھر بناتے ہیں, اینٹ بناتے ہیں, اینٹ بنانے میں پانی کا مرکزی کردار ہے یا نہیں ہے؟ اگر آپ اس مٹی میں پانی نہ ملائیں, سیمنٹ میں پانی نہ ملائیں, تو کیا وہ سیمنٹ, وہ کانکریٹ کا بلاک بنے گی کہ جس کے ذریعے سے آپ اپنا گھر تعمیر کریں؟ ٹھیک ہے, جتنی چیزیں جس سے ہم اپنا گھر بناتے ہیں, جس سے ہم اپنی غذا حاصل کرتے ہیں, جن چیزوں کے ذریعے سے ہم زندہ رہتے ہیں, یعنی فار ایگزامپل پانی نہ ہو تو آمد و رفت کے ذرائع کا مسئلہ, بہت ساری چیز. تو آپ فرماتے ہیں جتنی بھی دنیا کی نعمتیں سب کی سب زندہ ہوتی ہیں پانی کے ذریعے سے. اب یہ خود کتنا غور طلب جملہ ہے, یعنی کتنی ریسرچ مانگ رہا ہے یہ جملہ امام علیہ السلام کا. فَقَمَا اَحْيَا, کہ پس جس طریقے سے احیا, زندہ کیا, بہی, اس کے ذریعے سے, کل شائن, ہر چیز کو, من نعیم الدنیا, جو کہ دنیا کی نعمت ہے. یعنی خدا نے پانی کو ایسی عجیب و غریب مخلوق قرار دیا ہے کہ وہ نہ ہو تو دنیا کی نعمتوں میں سے کچھ میسر نہ ہو انسان کو. اب امام علیہ السلام یہاں رکتے نہیں ہیں, یعنی یہ تو ظاہر ہے, یہ بھی ایک پورا ریسرچ کا ٹاپک ہے, لیکن پھر آپ فرماتے ہیں کذالک برحمتہ وفضلہ جعل حیات القلوب الطاعات, کہ پھر اسی طریقے سے خدا کی رحمت اور اس کے فضل کا جو پانی ہے وہ قلوب کو زندہ کرتا ہے اطاعتوں کے لیے. یعنی کیا مطلب ہے کہ اگر میرے قلب میں اطاعت کی کیفیت پیدا ہو رہی ہے تو یہ کس وجہ سے ہے؟ میری وجہ سے, خدا کی رحمت اور فضل کی وجہ سے. یعنی جس قلب پر, جس دل پر اللہ کی رحمت کی بارش ہوتی ہے, اللہ کی رحمت کا پانی آتا ہے, وہ اس سے گندگی کو صاف کرتا ہے کہ جو انسان کو معصیت اور خطا کی طرف لے جا رہی ہوتی ہے, اس گندگی کو رحمت اور فضل الہی کلین کرتا ہے اور انسان کے قلب کو اطاعت پر آمادہ کرتا ہے, اطاعت خدا پر. اب یہ باتیں نہیں حقیقت ہے, یہ جو جس پانی کی بات اب یہاں ہو رہی ہے, یہ آب رحمت و فضل خدا, اب یہ وہ پانی نہیں ہے ہم اس کو دنیا میں ڈھونڈیں. تو یہ ائمہ علیہ السلام کے بیانات کا موسٹ امپورٹنٹ اور سیلینٹ فیچر آپ کہیں, کہ کبھی بھی معصوم کا کلام ظواہر پہ نہیں رکتا ہے. ظاہری, اگرچہ کہ ظاہر میں بھی آپ دیکھیں کس قدر گہرا جملہ ہے کہ جتنی بھی نعمتیں ہیں دنیا کی سب پانی سے زندہ ہوتی ہیں. یعنی انسان اس پہ غور ہی کرتا چلا جائے کہ کتنی گہرائی اس جملے میں, لیکن پھر آپ فرماتے ہیں کہ اسی طریقے سے خدا کی رحمت اور فضل دلوں کو زندگی بخشتی ہے اطاعت الہی کے ذریعے سے. وَتَفَكَّرَ فِي صَفَاءِ الْمَاءِ, جس پہ میں نے پچھلی دفعہ کچھ اشارے کیے تھے آپ کو, کہ تفکر کرو پانی کے صاف ہونے پر. ورقتہ ہی, اس کے رقیق یعنی اس کی فلوئڈیٹی پر, اس کے فلوئڈ ہونے پر. وطہرہ ہی, اس کے پاک کرنے کی صلاحیتوں پر. وبرکتہ ہی, اس کی برکتوں پر. ولطیف امتزاج ہی بکل شے, اور اس میں کتنی لطافت پائی جاتی ہے کہ وہ دوسری چیزوں کے مزاج سے مل جاتا ہے. مطلب یہ پورا جو ہے نا بہترین ایک ریسرچ ٹاپک ہے. اب ایک ایک جملے پہ غور کر رہے ہیں کیا کیا کوالٹیز ہے پانی کی. یعنی پانی کی کوالٹی کیا ہے, خود صاف اور پاک ہے اپنی ذات میں, صفا اما. رقتہ ہی, اس کی فلوئڈیٹی پر. فلوئڈیٹی کا کیا فائدہ ہے اسے بتائیں, اس پہ تھوڑا سا ڈسکس کریں. بہت بہت مزے دار ہے
کہ وہ اپنے آپ کو ایڈاپٹ کر لیتا ہے کس سرکمسٹانسز
میں. یعنی کہ اس میں اڈیپٹیبلٹی ہے, اور فلوئڈیٹی کی سب سے بڑی مطلب حیثیت یہ ہے, خصوصیت یہ ہے کہ اٹ از ناٹ اسٹیگنینٹ, مسلسل حرکت میں. یعنی جیسے مثال کے طور پر پہاڑوں پر پتھر پڑے ہوئے ہیں, وہ پتھر نہیں اس طریقے سے چل رہے ہوتے جس طریقے سے پہاڑوں پر سے پانی چلنا شروع ہوتا ہے. دیکھیں وہ کہاں کہاں سے چلتے 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 آخر میں کدھر پہنچتا ہے, سمندر یا دریا میں. تو یہ انسان جو ہے کہ جس طریقے سے کہ ہم کسی سخت جگہ پر ہیں ٹھیک ہے, لیکن ہمیں وہ فلوئڈیٹی ہونی چاہیے, اسٹیگنیشن نہیں, کہ ہم سورس آف لائف کو آئیڈینٹیفائی کریں. اور جتنی مشکلات ہیں دیکھیں اس فلوئڈیٹی کی وجہ سے کیا ہے, اگر بیچ میں پتھر آئیں گے وہ اس کے ادھر سے اپنا رستہ بنا لے گا, رکاوٹیں آئیں گی, ایون پورے کے پورے رکاوٹیں آئیں گی, اس میں سے گزرتا ہوا سیپ ان کرتا ہوا آگے چلا جائے. تفکر, امام علیہ السلام فرما رہے ہیں غور کرو, فکر کرو اس پہ کہ خدا نے پانی کو کیا کوالٹیز دی ہیں, اس کی صفا, اس کی رقت. وطہرہ ہی, یعنی اس کے اندر یہ کوالٹی ہے کہ وہ بیسیکلی پاک رہتا ہے اور پاک کرتا ہے. یعنی کہ پانی جب فلو کرتا ہے, فلو کرنے میں آپ نے ایک چیز غور کی ہے, اس اپنی نجاستوں کو پیچھے چھوڑتا ہوا آگے جاتا ہے. یعنی نجاستوں کو لے کے ٹریول نہیں کرتا پانی, بلکہ اس کی اپنی حرکت کی وجہ سے اس کی طہارت بھی ہوتی ہے. پاک رہتا ہے, پاک کرتا ہے. اور برکات, برکات تو آپ کے سامنے ہی ہے, جیسے ہے کہ پانی نہ ہو تو نہ فصل ہوگی نہ سبزہ ہوگی نہ کچھ. اور لطیف امتزاج ہی, اس میں اتنی لطافت ہے. یعنی جیسے مثال کے طور پر آپ نے اس کے اندر شکر گھولنا چاہیے تو اس نے اس کی مٹھاس کو ابزارب کر لیا. اب یہ پانی میٹھا ہے نا, آپ نے غور کیا اس پہ کہ پانی میٹھا تو نہیں ہوتا, لیکن آپ نے اس میں شکر گھولی تو اس پانی نے اس کے مزاج کو, مٹھاس کو قبول کر لیا, پانی میٹھا ہو گیا. آپ نے اسی پانی کے اندر نمک گھولا, وہ پانی نمکین ہو گیا. یعنی یہ لطافت ہے اس کے امتزاج کی, کہ خود کوئی مزہ نہیں رکھتا لیکن اس طریقے سے یہ ساری کوالٹیز اس کے اندر موجود ہیں. وَاسْتَعْمِلْهُ فِي تَطْهِيرِ الْأَعْضَاءِ الَّتِي أَمَرَكَ اللَّهُ بِتَطْهِيرِ, اور اس طریقے سے کہ اس کو استعمال کرو اپنے اعضاء کے پاک کرنے میں, کہ جیسے خدا نے ان کو پاک کرنے کا حکم دیا ہے. وَآتِي بِآدَابِهَا, اور جو ان کے لیے آداب مقرر کیے ہیں. فِي فَرَائِضِهِ وَسُنَنِهِ, فَإِنَّ تَحْتَ كُلِّ وَاحِدَةٍ مِّنْهَا فَوَائِدَ كَثِيرَةً, کہ ان تمام چیزوں میں یعنی خدا نے تمہارے اعضاء و جوارح کے لیے ہر ایک کے لیے ایک ادب, فرض اور سنت قرار دی ہے. یعنی ہمارے اعضاء و جوارح جو ہمیں خدا نے باڈی اور باڈیلی آرگنز دیے ہیں, تو ان کو اس طریقے سے نہیں کیا ہے کہ چھوڑ دیا, بلکہ ہر ایک کے لیے آداب ہیں, ہر ایک کے فرائض ہیں, ہر ایک کی سنتیں, ٹھیک ہے. اور ان میں سے ہر ایک کے ماتحت بہت سارے فوائد ہیں. یعنی اگر مثال کے طور پر خدا ہم سے یہ کہہ رہا ہے کہ اپنی نظر کو حرام سے بچاؤ, جو کہ ایک فریضہ ہے, इस फरीजे के मातहत बहुत सारी फवायद हैं जो तुम्हारे लिए हैं। यानी हम अक्सर औकात ये समझते हैं कि खुदा जो है वो हमें हमेशा पाबंदियों में घेरे रखना चाहता है, खुदा हमें हमेशा रिस्ट्रिक्ट करना चाहता है। नहीं, इमाम अलैहिस्सलाम फरमा रहे हैं कि जो आदाब, जो फ़राइज़, जो सुन्नतें खुदा ने तुमको तालीम की हैं, उनमें से हर एक के मातहत फवायदा कसीरतन, कसरत से फवायद हैं। अगर तुम उनको फॉलो करोगे तो बकसरत फ़ायदा हासिल करोगे। अच्छा, अब मैं थोड़ा सा जो आगा खुमैनी ने जो बातें इस बारे में बयान की हैं वो कुछ आपको पढ़ के सुना दूं कि ये फरमाते हैं कि ये हदीस, इस हदीस में पानी को रहमत हक से सिर्फ तशबीह नहीं दी गई है बल्कि तावील की गई है। तावील का मतलब ये है कि यानी कि जिसे आप यूं समझ लीजिए कि उसको रीजनिंग के ज़रिए से बयान किया गया। यानी कि जब हम कहते हैं ना कि ये चीज़ उससे मिलती भी है, तो मिलती भी होने का मतलब है कि कुछ कंडीशंस में सिमिलर है। जब हम कहते हैं तावील, तावील का मतलब ये होता है कि नहीं, ये एक्चुअली उसी को ही, उस हकीकत तक ही हमें पहुंचा रही है। यानी ये जो पानी है ये ज़ाहरी तौर से जो नज़र आ रहा है, इसी तरीके से इस पानी के बहुत सारी हकीकतें हैं जो इस बातिन में है, और ये फवायद दे रही होती हैं। यानी ये सिर्फ तशबीह नहीं है बल्कि रहमत खुदा भी एक किस्म का पानी है। यानी ये जो ज़ाहरी पानी है ये तुम्हारे लिए दलील फराहम कर रहा है कि ताकि तुम उस पानी तक पहुँच सको कि जो रहमत हक है। ठीक है, ये मतलब है तावील का, कि एक चीज दलालत कर रही है टूवर्ड सम अदर थिंग। इट इज नॉट ओनली सिमिलर, सिमिलैरिटी नहीं है फकत, बल्कि ये एक दलील बन रही है एक दूसरी हकीकत की तरफ जो कि यही चीज है। तो रहमत हक यानी कि वो भी एक पानी है। तो ये पानी के जो आलम तबीयत में खुदा ने नाजिल फरमाया और जिसे मौजूदात की ज़िंदगी की बुनियाद करार दिया, ये हमारी तवज्जुहात को ले जाता है अल्लाह की रहमत के उस पानी की तरफ के जो आसमान असमा व सिफात से नाजिल होता है। यानी कि जिस तरीके से कि ये हमारे सामने ज़ाहरी आसमान है, इस ज़ाहरी आसमान से ये पानी बरसता है, तो इसी तरीके से आसमान असमा व सिफात इलाहिया से रहमत हक का पानी बरसता है। और उस पानी को कबूल करने के लिए, यानी कि जिसको, उसको भी अहले मारिफत पानी से ताबीर करते हैं। और जिस तरीके से कि ये पानी जो ज़ाहरी है, ये जलवा रहमत इलाहिया है मौजूदात दुनिया के लिए, इसी तरीके से वो पानी जो आसमान असमा व सिफात से बरसता है, वो इंसान के कल्ब की तत्हीर और कल्ब की जिंदगी का वसीला है। और फिर यानी कि अब उसका बयान ज़रा मुश्किल है, थोड़ा सा मैं वो छोड़ देता हूँ कि जैसे फरमाते हैं कि इंसान के लिए जो चीज़ यानी मुख्तलिफ पानियों का ज़िक्र करते हैं, उसमें से एक मैं आपको बता दूँ क्योंकि ये बड़ा अहम नुक्ता है, कि एक पानी जो चुनाचे अज़ आब नाजिल अज़ हज़रत ज़ात बतायुनात जमिया बरज़खिया ज़ुनूब सिर वजूदी तथीर शवद। यानी एक किस्म का पानी वो है कि जो खुदा के पास से, बिल्कुल पास से, ज़ात इलाही से और तमाम बरज़खी मौजूदात पर नाजिल होता है, और वो किस चीज़ की तथीर करता है? इंसान के सिर वजूद की, द इनर मोस्ट सेल्फ of our being. वजूदो का दम्बन ला युकास बही दम्बन। यानी ये जुमला काफ़ी मुश्किल है, लेकिन मैं उम्मीद करता हूँ कि कुछ ना कुछ हम ज़रूर इसमें समझ लेंगे इंशाअल्लाह। इंसान का अपना वजूद انہیں ہم کہتے ہیں نا ہمارے عمل میں گناہیں, ہمارے قول میں گناہیں, ہمارے اخلاق میں گناہیں. جو عرفا ہیں اور اہل باطن ہیں وہ کہتے ہیں کہ انسان کا یہ وجود خود گناہ ہے. یہ جو وجود ہے کہ جو اپنے آپ کو خدا سے ہٹ کر دیکھ رہا ہے, ٹھیک ہے, یہ جو وجود ہے کہ جو اپنے آپ کو اس حقیقت سے متصل نہیں پا رہا جس حقیقت سے آیا ہے, یہ خود ایک گناہ ہے. تو اصل میں جو تطہیر ہونا ہے وہ اس گناہ وجودی کی تطہیر ہونا ہے, کیونکہ جب تک وہ وجود کی جو انر موسٹ سیلف ہے وہ غیر خدا سے وابستہ رہے گی, ہمارے عمل میں, ہمارے اخلاق میں, ہمارے کردار میں ہمیشہ گناہ موجود رہیں گے. یہ اصل یعنی انتہائی جو ڈیپسٹ پوائنٹ ہے طہارت کا وہ یہ ہے. جی
تو وہ اگر ہم پانی کو یوز کریں گے تو رحمت بنے گی.
جی جی
تو وہ جس طرح دنیا کا پانی ہے اگر ہم اس کو یوز نہیں کرتے تو وہ طہارت نہیں کرتا.
جی
تو اس کو یوز کرنے کا کیا
نہیں, وہی جو اس کا جواب ہم پہلے ہی دے چکے ہیں کہ وہ چیز شروع ہوتی ہے انسان کے ظاہر سے, یعنی شریعت کا پانی, سب سے پہلے اس سے اپنے آپ کو دھوئیں جو ہم نے بات کی نا پہلے. اب ہم اس کو اس ٹرمز میں بات کر لیں تو وہی بات ہے کہ جو شریعت ہے یہ خود ایک آب طہور ہے, اس کے ذریعے سے اپنے ظاہر کو دھوئیں, یعنی کہ ہمارا ظاہر گناہوں سے پاک ہو جائے. پھر اسی طریقے سے جو تعلیم اخلاق ہے اس کے وسیلے سے اپنے قلب کو دھوئیں تاکہ ہمارے قلب میں سے جو برے اور ایول ایٹیٹیوڈز اور رجحانات ہیں وہ ختم ہو جائیں. یعنی یہاں پر انہوں نے وہ ساری باتیں بیان کی ہیں کہ جیسے وہ پانی جو حضرات اسماء و صفات سے نازل ہوتا ہے وہ انسان کی صفت اور افعال کو پاک کرتا ہے, وہ پانی کہ جو خدا کے ذات سے یعنی جو ہائیسٹ لیول ہے الوہیت کا وہاں سے جو پانی نازل ہوتا ہے وہ انسان کے انر موسٹ سیلف کی تطہیر کرتا ہے. لیکن میں نے یہ جملہ اس لیے یہاں بیان کرنا ضروری سمجھا کہ ہم لوگ بیسیکلی جیسے ایک بہت آسان سی مثال سے آپ ایک بات سمجھ سکتے ہیں کہ ایک درخت ہے اگر خراب پھل دے رہا ہے, آپ اس کی خالی شاخوں کو کاٹتے رہیں یا اس کے پتے جھاڑتے رہیں پھل صحیح ہوگا؟ خرابی یا جڑ میں ہے یا زمین میں, یعنی یا اس کی جڑوں میں خرابی ہے اور یا وہ اس زمین میں خرابی ہے جس سے وہ اپنے منرلز اور ان سب کو لے رہا ہے, ٹھیک ہے. تو ہم جتنی بھی گڑبڑ کر رہے ہیں یا ہم سے جتنے بھی گناہ سرزد ہو رہے ہیں, خطا اور معصیت ہے, اس کی روٹ کہاں پر ہے؟ کہ اس جڑ میں جب تک خرابی باقی رہے گی اوپر پھل خرابی نکلتے رہیں گے. یعنی ایک قسم کے پھل خراب ہونے کی وجہ یہ ہوتی ہے کہ پھل ٹھیک ہے لیکن اس کو کیڑا لگ گیا یا اس کو کسی موسم کے اثرات نے خراب کر دیا, چلیں وہ ایک بات ہے آپ اس سے اس کو پروٹیکٹ کریں, لیکن اگر پھل بنی خراب رہے تو اس کی وجہ جڑ میں ہے نا. تو یعنی مثال کے طور پر کہ اگر ہمارا دل خدا کی طرف متوجہ ہی نہیں ہو پا رہا, ہم خدا کی طرف بڑھ ہی نہیں پا رہے, یعنی یہ ساری رکاوٹیں تو اندر سے آ رہی ہیں نا, تو اس کی جڑ کہاں پر ہے؟ تو جی تو اس کو کہتے ہیں کہ یہ تمہارے وجود کا جو گناہ ہے یہ کسی گناہ کے برابر نہیں ہے, کوئی گناہ اس کی برابری نہیں کرتا ہے. وجود کا گناہ یعنی کہ ہم خود اپنی ذات میں, کیونکہ ہم مٹی سے پیدا ہوئے ہیں تو ہماری بیس میں ایک چیز موجود ہے کہ جو ہمیں ایک خرابی کی طرف کھینچتی ہے. یعنی یہ میں نے صرف اس لیے اس کو اس طرح اشارہ کیا کہ یہ ہائیسٹ لیول ہے, ये हाईएस्ट लेवल है इंसान की पाकीजगी का, लेकिन हमारी फिक्र में कहीं ना कहीं मौजूद रहना चाहिए कि मैं जब खुदा से तहारत मांगूं तो सिर्फ इसलिए इस चीज़ की तहारत नहीं मांगूं कि ऐ खुदा मेरे आमाल को पाक कर दे, मैं सिर्फ ये तहारत नहीं मांगूं कि ऐ खुदा मेरी फिक्र को पाक कर दे, मैं खुदा से ये तहारत मांगूं कि मेरे वजूद की इंतहाई गहराइयों में जो एक निजासत बिल्ट इन है जिसकी वजह से मैं सारी गड़बड़ करता हूं उसको पाक कर दे। यानी मैं ये गड़बड़ काम क्यों कर रहा हूं, मैं क्यों मुतवज्जे हो जाता हूं हराम की तरफ जबकि मुझे पता है कि ये गलत है, मैं क्यों सही चीज पर एडमेंट और स्ट्रांग नहीं हो सकता, परसिवियर नहीं कर सकता जबकि मुझे पता है कि ये बात सही है, क्यों? इसलिए कि डीप डाउन माई ओन सेल्फ कोई गड़बड़ मौजूद है। जी जी, लेकिन ये चीज बहुत ही ज्यादा डीप है। मैं तकरीबन उम्मीद नहीं कर रहा हूं कि आप इसकी असल इम्प्लीकेशन को समझ पा रहे होंगे, लेकिन स्टिल ये वर्ड्स आपको हेल्प करेंगे, क्योंकि इंसान का उस जगह तक पहुंच जाना कि जब इवन वो अप्रिशिएट करे इस बात को कि मेरे वजूद की एक जड़ है, कि वो जो पांच चीजें हमने बयान की थी कि जाहिर और बातिन और कल्ब और रूह और सिर, सिर क्या चीज है हम समझ नहीं सकते इस चीज को तकरीबन आमतौर से, लेकिन स्टिल हम इस बात को अप्रिशिएट करें कि मेरे वजूद की गहराइयों में जो मेरी हकीकत है, प्रॉब्लम वहां पर है, उन जड़ों में कहीं मसला है, और उन जड़ों में बिल्ट इन मसला क्या है जिससे आइम्मा ने जिस चीज से पनाह मांगी है खुदा से, कि मैं क्योंकि मेरी खिलकत मेरी असल नहीं, इस बात को भी जहन में रखिएगा, मेरी असल नहीं, यानी कि माई रियलिटी इज नॉट मटीरियल, इंसान की जो हकीकत है वो मटीरियल नहीं है, लेकिन इंसान का जो वजूद तख्लीक हुआ है वो मटेरियल से तख्लीक हुआ है। ये बुनियादी खिलकत ही गुनाह है, समझ रहे हैं, यही गुनाह है। और हमें खुदा से क्या मांगना है कि ये जो मेरा मटेरियल सेल्फ है कि जहां से मेरी क्रिएशन हुई है मुझे इससे पाक कर दे, यानी जो एक बात कही जाती है कि ऐसी बींग्स हैं, अगर मैं थोड़ा सा आप लोगों के लिए हाईलाइट करूं कि जो वजूद है उसके लेवल्स हैं, यानी बहुत फिगरेटिव सेंस में, क्योंकि ये फिर एक बहुत दकीक मौजू है और उसके अंदर इतनी बारीकियां हैं कि जो बयान भी नहीं की जा सकती। हम जिस जगह पर रह रहे हैं अर्ज पर ज़मीन पर, ये समझ लीजिए कि आसमान अव्वल के नीचे की जगह है, पहले आसमान के अंडर है, पहला आसमान नहीं है, पहले आसमान के नीचे ये जमीन है जिसमें मैं और आप मौजूद हैं, और बेसिकली ये जो डोमेन है ये तारीकी का डोमेन है, डार्कनेस का डोमेन है, यहां पे नूरानियत और हकीकत और वो सब चीजें नहीं है। इसके ऊपर शुरू होते हैं सात आसमान अपने अपने लेवल पर, कि जिनको आप कह सकते हैं कि ये नूरानी पर्दे वहां पर एग्जिस्ट करते हैं, नूर है लेकिन हिजाबात है। जहां पर सातवां आसमान खत्म हो जाता है वहां पर कुर्सी ये खुदा है, खुदा की कुर्सी है, नहीं अर्श नहीं, कुर्सी। उस कुर्सी से आलम गैब शुरू होता है। आलम गैब का मतलब ये नहीं है कि गायब, बल्कि आलम गैब का मतलब ये है कि उसका दर्जा इतना बुलंद है, उसकी हकीकत इतनी बुलंद है कि दूसरों से गैब में पोशीदा है, ओपन ओपन अप नहीं है। उस आलम गैब में जो मखलूकात मौजूद होती हैं, मौजूद हैं, वो मुजर्रत कहलाती हैं। मुजर्रत का मतलब ये है कि वो किसी भी किस्म की मटीरियलिस्टिक एफिलिएशन से बिल्कुल पाक है। जैसे अकल, अकल एक हकीकत है, मुजर्रत है, कुरान की हकीकत मुजर्रद है, किसी भी किस्म के मटेरियल इन्फ्लुएंस से, मटेरियल कॉम्बिनेशन से बिल्कुल पाक है, वो आलम गैब है। और कुर्सी से वो शुरू होता है, अर्श तक जाता है, अर्रहमान अलल अर्श इस्तवा, तकरीबन ये एक निजाम है जिस तरीके से। तो अगर हम इस बात को समझ रहे हैं तो हमें क्या, यानी कि जो मुजर्रद के नीचे जितनी भी चीजें हैं ना, चाहे वो आलम नूर और मलकूत में हो या आलम मुल्क और नासूत में हो, जो आसमान अव्वल के नीचे, ये सब की सब अपनी जात में नाकिस और अब्दार हैं। क्यों? इसलिए कि ये कोई ना कोई फॉर्म और शेप रखती हैं, किसी न किसी किस्म की मटेरियल एग्जिस्टेंस से वाबस्ता हैं, चाहे वो मटेरियल तारीकी का हो चाहे वो मटेरियल नूर का हो। तो इस चीज का, यानी कि ये जो बात कही जाती है कि जो बुजुर्ग उलमा उरफा या इमाम अलैहिम सलाम जब बात करते हैं तो वो कहते हैं कि इस फॉर्म से वाबस्तगी खुद एक गुनाह है। क्यों? इसलिए कि ये वाबस्तगी इंसान की तवज्जो हमेशा महदूदियत पे ले जाती है। मेरा ये जुमला समझ में आ रहा है कि जब आप किसी न किसी फॉर्म और शेप से खुद अंदर से वाबस्ता हैं, आप हमेशा ऐसी चीज की तरफ तवज्जो करेंगे जो फॉर्म और शेप रखती होगी, और जो कुछ भी फॉर्म और शेप रखती है वो महदूद है। वो नूर मौजूद है लेकिन हम उसको एक्सप्लोर नहीं कर पा रहे। वो एक हकीकत है जो खुदा से वाबस्ता है। तो इसी बुनियाद पर तो हम खुदा से ये सवाल कर रहे हैं कि हमें ये जो चीज, जो मटेरियल एग्जिस्टेंस है, जो फॉर्म और शेप की एग्जिस्टेंस है, कि जो मुझे उस नूर तक जाने से जो मुजर्रद है, जो ओरिजिनल है, जो इन्फिनिटी से वाबस्ता है, जो बजात खुद किसी चीज से महदूद नहीं है, मैं अपनी उस हकीकत को नहीं देख पा रहा हूं। ये खुद एक गुनाह है। इस गुनाह की जड़ कहां पर है? मेरा वजूद जो तखलीक हुआ है
उसमें डाला गया है ना? उसमें डाला गया है और चैलेंज है कि
हाँ चैलेंज है, और ये यही सबसे बड़ा जो है अल्टीमेट चैलेंज है। अल्टीमेट चैलेंज लेने के, ये समझ लीजिए कि ये ऐसी बात, शायद कुछ अल्फाज जबान से निकल गए, लेकिन ये वो बातें हैं कि जो ज्यादातर इंसानों को, ये वो हकायक हैं कि जो ज्यादातर इंसानों को लाखों लाख साल तक नहीं समझ में आएंगे। यानी इस दुनिया से निकलने के बाद भी समझ में नहीं आएंगे। और ये यही कुरान और मासूम का कमाल है कि उस चीज़ को हमारे सामने ओपन अप किया है, उन हकीकतों को कि जी अल्लाह आदम अलस्मा कुल्लाह अस्मा, वो हकीकतें हैं कि जो पूरी कायनात में मौजूद हैं, और अस्माए इलाहिया खुद हकायक़े मुजर्रद हैं, क्योंकि खुदा की अस्माओ सिफात अर्श और बालाय अर्श वहां से वाबस्ता है। यानी जैसे मिसाल के तौर पर के रिवायत में है कि परवरदिगार आलमीन ने चार कुरान के कलमात, सूरह हम्द, आयतुल कुर्सी, सूरह आले इमरान की दो आयतें, अल्लाहुम्मा या मालिकल मुल्क और शहद अल्लाहु अन्नहु ला इलाहा इल्ला, इनको जब हुक्म नुजूल दिया तो इन्होंने खुदा से शिकायत की कि ऐ खुदा, हम तेरे अर्श के साय में ज़िंदगी गुजारते हैं और तू हमें उस आलम नापाक और मासियत और गुनाह में नाजिल कर रहा है। तो खुदा की तरफ से जवाब आया कि जो भी तुम्हारी तिलावत करेगा, तुमसे ताल्लुक़ रखेगा हर नमाज के बाद, मैं उसको इस मकाम तक बुलंद करूँगा जो तुम्हारा मकाम है। तो ये, इसको अगर हम अप्रिशिएट कर पाए ना, जो मैंने पानी के हवाले से बात की थी, ये वही पानी वाली बात है ना, बरसने वाली। लेकिन ये जो कुरान की आयतें हैं, ये कौन सा पानी है, कहाँ से बरस रहा है? अर्श से बरस रहा है। ये वो पानी नहीं है कि जो इस ये अर्श से पानी आ रहा है, और इस पानी के जरिए से जो तहारत हासिल होगी वो इंसान को कहाँ ले जाने के काबिल हो जाएगी? अर्श तक पहुंचाने के काबिल हो जाएगी। और ये बात मैं यूं ही नहीं कह रहा हूं, यानी इसकी पूरी दलील हमारे पास मौजूद है। आपने नाम सुना उनका, जवाद मलकी तबरेजी, जो इन्हीं के उसके साथ थे, मतलब मिर्ज़ा अली काजी और इन सब के, जवाद मलकी तबरेज़ी, कुछ अरसे तक इमाम खुमैनी ने भी उनसे पढ़ा है इरफान और मारिफत के हवाले से, कुम में अभी उनकी कब्र भी मौजूद है। उनकी वफात के वक्त, यानी जिस रात उनका इंतकाल हुआ है, उनके एक शागिर्द ने एक चीज़ देखी ख्वाब में कि आगा जवाद अर्श खुदा के सामने नमाज पढ़ रहे हैं, यानी नमाज पढ़ रहे हैं और सामने अर्श है। वो घबरा के उठा के क्या हुआ, उसको वही लगा कि ये कोई अजीब सी अलामत है। वो उसी रात में गए, तकरीबन फजर के वक्त हो रहा था, उनके घर का दरवाज़ा खटखटाए तो पता चला कि अभी अभी उनका इंतकाल हो गया। यानी ये जो पानी खुदा ने बरसाया है ना, अर्श से भी बरसाया है खुदा इंसान की रहमत के लिए, इंसान की तथहीर के लिए। सिर्फ इस आसमान ज़ाहिर से पानी नहीं बरसा रहा, खुदा अर्श से भी पानी बरसा रहा है कि जो हमारे हाथों में इस कुरान की शक्ल में मौजूद है, जैसे इमाम अलैहिस्सलाम ने फरमाई है चार थे। ये अर्श वाला पानी इंसान की तहारत कर सकता है कि इंसान उस तहारत के जरिए से वहां पहुंचे, उस रहमत को हासिल करे। तो ये तहारत और पानी वाला जो टॉपिक है ना, ये बहुत बहुत गहरा है कि जिसके ज़रिए से अब हमारे ऊपर है कि हम अपनी तथहीर और अपनी तहारत के लिए किस किस्म के पानी से। लेकिन ये एक जुमला है जिसकी तरफ मैंने थोड़ा सा इशारा करना मुझे लग रहा था कि मुनासिब है कि ये इस बात तक हम नहीं पहुंच सकते, आमतौर से नहीं पहुंचते, कि हमारा वजूद कौन सा वजूद, वो वजूद नहीं जो खुदा से वाबस्ता है, हकीकी और रूहानी वजूद नहीं, वो वजूद जो क्रिएट हुआ है और अपने अंदर लिमिटेशंस और कॉन्स्ट्रेंट्स और महदूदियत रखता है, ये वजूद खुद गुना है।
वजूद जिसने
बनाई, यानी कि जो हमारा मटेरियल सेल्फ और एग्जिस्टेंस है, ये खुद गुना है। और जो औलियाए खुदा हैं, वो खुदा से इस गुना की मगफरत तलब करते हैं, यानि ऐ खुदा हमें इस फॉर्म से, शेप से, महदूदियत से, लिमिटेशन से, कॉन्स्ट्रेंट से, अपने गैर की तरफ देखने से पाक कर दे। यानि हमें उन अवालिम मुजर्रदा में, उन हकायक मुजर्रदात के साथ और उनकी मईयत में हमको ज़िंदगी अता कर दे। तो बहरहाल ज़ाहिर है कि ये चीज़ हमारे लिए, हम जैसे लोगों के लिए बहुत ही बईद है इस वक्त, इसमें कोई शक नहीं है। लेकिन बात क्या होती है कि देखें, हम इस दुनिया में, जैसे मैंने पहले कहा था ना कि इस दुनिया में हमारा काम है बीज बोना। अगर इंशाअल्लाह ये सब बातें हमारे इल्म में होंगी, जहन में, दिमाग में, दिल में, कहीं ना कहीं अटकी हुई होंगी, तो एक चीज़ की उम्मीद है कि हमारा जो ज़मीन आखिरत है ना, उसमें ये बीज डल जाएगा। अगर हमें एक बात पता ही ना हो सिरे से, हमें एक चीज़ को जानते ही ना हो कि भई मैं यहाँ भी जा सकता हूँ, मैं इस हद तक भी बुलंद हो सकता हूँ, खुदा ने मुझे ये क्वालिटी भी दी है कि मैं अवालिम मुजर्रदात की मखलूकात के साथ भी ज़िंदगी गुजार सकता हूँ, खुदा ने मुझे वो पाक करने वाला पानी भी दिया है कि जिससे पाक होने के बाद मैं अर्श खुदा तक जा सकता हूँ, तो ठीक है, अभी हम बिल्कुल नालायक हैं, अभी हम ज़ाहिरी गुनाहों से भी पाक नहीं कर पा रहे अपने आप, लेकिन इंशाल्लाह ये बीज डल जाएगा ना तो ग्रो करेगा। जी कोई बात अगर कहना चाहें। बिस्मिल्लाह। ये जो बात मैंने आपकी खिदमत में अर्ज की है ना, ये वो मकामात हैं कि जहाँ पर अमल और ये ज़ाहिरी चीज़ें बहुत पीछे रह जाती हैं। यानी ये वो मकामात हैं कि जो इंसान अपने कल्ब से और रूह से और उन मराहिल से तय कर रहा होता है। यानी इसमें एक बस छोटा सा फ़र्क आपको बता दूं कि कुरान करीम में एक मकाम है कि जहाँ पर आमाल सालेहा की बात है, और कुरान करीम ने कुछ लोगों के लिए बात की है कि उनको सालेहीन के नाम से याद किया है, और दुआओं में भी है कि रब्बी अदखिलना बिरहमतिका फिस्सालिहीन। सालिहीन और अमल सालेह करने वाले अलग अलग हैं। عمل صالح یعنی کہ جو صالح عمل انجام دیتے ہیں, صالحین جن میں صفت صالحیت آئی جاتی ہے. تو اعمال صالحہ انجام دینا ایک الگ کوالٹی ہے, ایک الگ کیٹیگری ہے. صالحین میں سے شامل ہو جانا, صالحین بن جانا, وہ ایک الگ کوالٹی. لیکن جیسا میں نے کہا کہ اس بارے میں اپنے ذہن کو بہت زیادہ پریشان نہیں کیجیے گا. میں یہ سب چیزیں اس لیے بیان کر دیتا ہوں کہ تاکہ دماغ میں انسان کے فکر میں کہیں نہ کہیں موجود رہیں, اور کچھ نہیں پتا ہمیں کہ کس وقت کیا چیز کلک کر جائے. اور اتنی زبان اگر کھلتی بھی ہے نا تو وہ بھی اس وجہ سے, ورنہ عام طور سے منع کرتے تھے نا پرانے زمانے میں علماء, اس کو کافی منع کرتے تھے کہ اس ٹائپ کی باتیں نہیں ہونی چاہیے. لیکن کیونکہ اس دور کے علماء نے, اب پتہ نہیں ان کی نظروں میں کیا چیز ہے, کیا وہ اس قیامت کے مرحلے کو, اگلے مرحلے کو قریب دیکھ رہے ہیں کہ اب انسان کے لیے نیکسٹ جو ریولیوشن ہے, میجر ریولیوشن, ظاہر سے باطن کی طرف جانے کا وہ قریب ہے, کہ انہوں نے اتنی ساری باتیں بیان کی ہیں کھل کے, ورنہ پہلے تو بولتے ہی نہیں تھے, بہت ہی کلوز سرکل میں رہتی تھیں یہ سب چیزیں. لیکن یہ کہ جیسے یہ کتاب آغا خمینی نے لوگوں کے لیے لکھی ہے اور اس میں اس قسم کی باتیں بیان کی ہیں.
لیکن یہ تو ایک بات ہے, اور کئی ہوں گی things with that we don't know that we don't.
وہ ٹھیک ہے, لیکن یہ تقریباً الٹیمیٹ نالج ہے. یعنی یہ جو نالج ہے نا, اسماء اور صفات اور تعینات اور وجودات اور اس کے درجات, یہ الٹیمیٹ نالج ہے. مطلب یہ اس نالج کو انسان بس اس سے آگے نہیں ہے کوئی چیز, بس اس کو ایکسپلور کرنا ہے اور اسی کو زیادہ سے زیادہ انہیں فیل کرنا ہے. یہ الٹیمیٹ نالج ہے اسماء و صفات الہیہ کی.
اور اس کا ردم ٹیون ہوتا ہے اس کلاک سے, یہاں پر وہ اس کو مس کر رہا ہوتا ہے, اس لیے وہ مضطرب اور پریشان ہوتا ہے. تو جب ماں اسے اپنے دل سے قریب لیتی ہے گود میں, تو اس کو وہ دھڑکن محسوس ہوتی ہے اور وہ پرسکون ہوتا ہے.